यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज अमेरिकाको न्यूयोर्कमा भेटवार्ता हुने। जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्या र हिमालका एजेण्डालाई COP29 उठान गर्ने विषयमा छलफल। श्रीलंकामा भएको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता अनुराग कुमारा दिशा नायकेको अग्रता र ईरानको कोइला खानीमा विस्फोट हुँदा 30 जनाको मृत्यु। अब समाचार विस्तारमा। संयुक्त राष्ट्रसंघको 79 महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका सरकार प्रमुखहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज द्विपक्षीय भेटवार्ता हुने कार्यतालिका रहेको छ। स्थानीय समय अनुसार आज अपरान्ह 5:30 बजेदेखि 6:30 बजेसम्म प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ। भारतका प्रधानमन्त्री मोदीसँगको भेट अघि प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री डासो छिरिङ तोक्बे बीच भेटवार्ता हुनेछ। यसै गरी प्रधानमन्त्री ओली र कुवेतका राजकुमार शेख सबाह अल खालेद अल अहमद अल मुबारक अल सबाहसँग पनि द्विपक्षीय भेटवार्ता हुनेछ। प्रधानमन्त्री ओलीसँग राष्ट्रसंघीय मानवाधिकार परिषदका अधिकारीहरूले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यसै गरी प्रधानमन्त्री ओलीले आज बेलुका नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुनेछ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएएमएफ को एशिया प्रशान्त क्षेत्र उपनिर्देशक रूपा दत्त गुप्ता बीच शिष्टाचार भेट भएको छ। अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्त गुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले थाहा पाएको बताउनुभयो। उहाँले नेपालमा लगानी सहजीकरण सम्बन्धी कानून परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न सुझाव कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गर्नुभएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ। सो अवसरमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी गराउनु भएको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले सुनसरी मोरङ सिंचाई आयोजनामा देखिएका समस्या समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ। सुनसरीको बरा क्षेत्र नगरपालिका एकमा स्थित सिंचाई आयोजनाको इन्टेकको आज निरीक्षण गर्दै मन्त्री खड्काले आयोजना सञ्चालनका क्रममा देखिएका समस्या समाधान गर्न किसानका खेतबारीमा सिंचाई पुर्याउन निर्देशन दिनुभयो। मन्त्री खड्काले आज कोशी नदीबाट सुनसरी र मोरङ जिल्लामा सिंचाई लैजान प्रयोग गरिएको डेग्रिज पद्धतिको अनुगमन गर्नुभएको छ। उपकरणको लम्बाई 960 मिटर, चौडाई 80 मिटर र गहिराई 10 मिटर रहेको छ। सो उपकरणले इन्टेकबाट मूल नहरमा छिरेको बालुवा तथा गेग्रानलाई झिक्ने काम गर्ने सिंचाई आयोजना कार्यालयले जनाएको छ। खानेपानी मन्त्री प्रदीप यादवले नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनु भएको छ। पर्साको पर्सागढ़ी नगरपालिका 8 हरपुरमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री यादवले जनता समाजवादी पार्टी जसपाको नीति तथा सिद्धान्त अनुसार नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो। यसै गरी उहाँले पार्टीका नेता तथा कार्यकर्तासँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, पार्टीको नीति र आगामी लक्ष्यबारे छलफल समेत गर्नुभएको थियो। उपमहासचिव समेत रहनुभएका मन्त्री यादवले जसपाले मुलुकको समृद्धिका लागि सही नीति अवलम्बन गरेको दावी गर्नुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब बाँकी समाचार। काठमाडौँ विश्व जलवायु सम्मेलन COP28 को कार्य प्रगति र COP29 नेपालको तयारीका विषयमा छलफल गरेको छ। सिंहदरबार स्थित समितिमा भएको छलफलमा वन तथा वातावरण मन्त्री ऐन बहादुर साई ठकुरीले COP29 जलवायु परिवर्तनमा नेपालले भोगिरहेको समस्या र हिमालका एजेण्डालाई अगाडि बढ़ाउने बताउनुभयो। मन्त्री ठकुरीले 29 कोपमा विज्ञ र आवश्यक संख्या मात्र जाने गरी व्यवस्थापन गरिने भन्दै नेपाललाई फाइदा पुग्ने विषयमा सुझाव संकलन गर्ने र विज्ञसँग छलफल भइरहेको बताउनुभयो। बैठकमा सांसदहरूले कोप 29मा आवश्यक संख्या मात्र जानुपर्ने, हिमाल पग्लेर कालो पहाड़मा परिणत भइसकेको, हिमताल फुटेर जनधनको क्षति भएको लगायतका विषयलाई अन्तर्राष्ट्रिय फोरममा महत्वका साथ राख्न सुझाव दिनुभयो। सांसदहरूले विश्वले गरेको कार्बन उत्सर्जनबाट नेपालले समस्या भोगिरहेको भन्दै त्यस बापत क्षतिपूर्ति पाउनुपर्ने र कार्बन व्यापारका लागि विभिन्न अन्तर्राष्ट्रिय स्तरमा वकालत गर्नुपर्ने बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवा पुस्तालाई पार्टीको काममा जोड्ने योजना अनुसार 40 वर्ष मुनिका युवाहरूको राष्ट्रिय शिखर सम्मेलन आयोजना गर्ने बताउनु भएको छ। नेकपा एमाले लुम्बिनी प्रदेशभित्रका केन्द्रीय सदस्यहरूको छलफल तथा अन्तर्क्रिया कार्यक्रमलाई आज तुलसीपुरमा सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले नयाँ पुस्ताको बीचमा पार्टीलाई पुर्याउने गरी पार्टीले योजना बनाएको बताउनुभयो। रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा आजबाट स्तनपान तथा महिला सहायता कक्ष सञ्चालनमा आएको छ। स्तनपान तथा महिला सहायता कक्षको आज संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले उद्घाटन गर्नुभयो। सहायता कक्षको शुभारम्भ गर्नुहुँदै सचिव अर्यालले महिला मैत्री कार्य संस्कृतिले कार्य सम्पादनमा प्रगति हुने विश्वास व्यक्त गर्नुभयो। रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष समेत रहनुभएका सचिव अर्यालले रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत भई सार्वजनिक प्रसारण सेवामा रूपान्तरण गरिँदा समान हैसियतका कर्मचारी व्यवस्थापन गरिने बताउनुभयो। रेडियो नेपालले प्रसारणमा व्यावसायिकता वृद्धि गर्दै लैजानु आवश्यक भएको बताउँदै उहाँले राज्यले तयार गरेको समान सहभागिताको नीति कार्यान्वयन गर्नु सार्वजनिक संस्थाको दायित्व भएको विचार व्यक्त गर्नुभयो। उक्त समारोहमा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले सम्मानित कार्यस्थलले कार्य सम्पादनमा सकारात्मक ऊर्जा प्रवाह गर्ने बताउनुभयो। कार्यकारी निर्देशक लामाले महिलालाई सहानुभूति मात्रै नभई सम्मान गर्न सक्नुपर्ने बताउँदै रेडियो नेपाल पीएसपीमा रूपान्तरण हुँदा कर्मचारीको नेतृत्व तहमा महिला प्रतिनिधित्व सुनिश्चित हुने गरी ऐनियम बनाउन आफ्नो पहल रहने प्रतिबद्धता जनाउनुभयो। त्यसै गरी रेडियो नेपालका उपनिर्देशक एवं दिदी बहिनी समूहकी अध्यक्ष प्रज्ञा शरदले आफूहरूले वर्षौंदेखि माग गर्दै आएको महिला कर्मचारीका लागि स्तनपान तथा महिला सहायता कक्ष स्थापना हुनु गौरवको कुरा भएको बताउनुभयो। मधेस प्रदेशका जिल्लाहरूमा गरीबी, अशिक्षा तथा स्वास्थ्यप्रतिको असंवेदनशीलताका कारण स्वास्थ्य बीमा गराउनेको संख्या अन्य प्रदेशको तुलनामा कम रहेको छ। स्वास्थ्यमा आकस्मिक रूपमा आइपर्ने समस्याका कारण धेरै रकम खर्च हुने भएकाले सरकारले स्वास्थ्य बीमा सञ्चालनमा ल्याएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
मधेस प्रदेशका जिल्लाहरूमा स्वास्थ्य बीमाको अवस्था अन्य प्रदेशको तुलनामा कमजोर रहेको छ। मधेस प्रदेशमा स्वास्थ्य बीमा गराउनेको संख्या 6,43,087 जना मात्र रहेको स्वास्थ्य बीमा बोर्ड मधेस प्रदेश कार्यालयले जनाएको छ। स्वास्थ्य बीमा गराउनु भएका महोत्तरीका सेवाग्राही सुरेन्द्र चौधरी:
चिनीको पेसेन्ट छु, चिनीको मेडिसिनहरू पायो, तर यो बिमामा अरू प्रदेशमा इमर्जेन्सीमा पनि कसैलाई उपचार हुन्छ, त्यो आइडी लगेर काम हुन्छ, तर यो जनकपुर अञ्चल अस्पतालमा काम हुँदैन। किन? त्यहाँको मन्त्रालयहरूले काम गर्दैन कि बीमा समितिले काम गर्दैन कि? त्यसैको लागि म यहाँ कारवाही गर्न आएको यो बीमा समिति।
मधेस प्रदेशको जिल्लामा सबैभन्दा बढी स्वास्थ्य बीमा सिराहा जिल्लामा भएको छ। उक्त जिल्लामा 1,25,635 जनाले स्वास्थ्य बीमा गराएका छन्। सबैभन्दा कम सर्लाही जिल्लामा भएको छ। सर्लाही जिल्लामा 46,556 जनाले स्वास्थ्य बीमा गराएको बोर्डको मधेस प्रदेश कार्यालयले जनाएको छ। स्वास्थ्य बीमाका विषयमा बोर्डका मधेस प्रदेश कार्यालयका प्रमुख रमेन्द्र प्रसाद कुशवाहा:
मधेस प्रदेशमा अरू प्रदेशभन्दा अब संख्याको हिसाबले कमिरहेको छ, त्यही पनि बिस्तारै सुधार हुँदै गइरहेको अवस्था। बिमाले सम्बन्धित सेवा प्रदायक संस्थाहरूसित सम्झौता गरेको हुन्छ र हाम्रो बिमित बिरामीहरूले जो सेवा लिनुहुन्छ त्यो सेवा बापतको भुक्तानी गर्ने काम चाहिँ दोहोरो सम्झौता अनुसार हुन्छ। सेवा पाएन भने हामीले त्यहाँ गएर हस्पिटल प्रशासनसँग सेवाको बारेमा बुझ्ने गर्छौँ। तर यो नेपाल सरकारकै कार्यक्रम हो र सेवा प्रदायक संस्था पनि सम्झौता गरेको हुनाले उहाँहरूले चाहिँ स्वस्फूर्त रूपले चाहिँ सेवा दिनुपर्छ।
वर्षको 3,500 रकम तिरेर स्वास्थ्य बीमा गरे बापत पाँचजनाको परिवारले 1,00,000 सम्मको निशुल्क उपचार वर्षभरि पाउने भएकाले सबैले स्वास्थ्य बीमा गराउन आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
जनकपुरमा मधेस प्रदेशमा स्वास्थ्य बीमा गराउनेको संख्या कम सम्बन्धी रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय प्रसंग। इरानको पूर्वी क्षेत्रमा रहेको एक कोइला खानीमा विस्फोट हुँदा कम्तीमा 30 जनाको मृत्यु भएको छ। गैराती मिथेन ग्यास चुहावटका कारण अचानक विस्फोट हुँदा अन्य 28 जना घाइते भएका र 24 जना कामदार खानीभित्र फँसेको अनुमान गरिएको इरानको सरकारी टेलिभिजनले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको उद्धारकर्मीहरूले जनाएका छन्। विस्फोट हुँदा खानीको एउटा सुरुङमा कम्तीमा 69 जना कामदारले काम गरिरहेको अधिकारीहरूले बताएका छन्। राजधानी तेहरानबाट करिब 540 किलोमिटर अर्थात 335 माइल दक्षिण पूर्वमा रहेको ताबासको कोइला खानीमा विस्फोट भएको समाचारमा जनाइएको छ। यसैबीच संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क जाने तयारीमा रहनुभएका इरानका नवनियुक्त राष्ट्रपति मसूद पेजे स्क्यानले फँसेकाहरूको उद्धार र उनीहरूको परिवारलाई भरपूर सहयोग गर्न उद्धारकर्मीहरूलाई निर्देशन दिनुभएको छ। अहिले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। इरानको खाने उद्योगमा विस्फोट हुने यो विपत्तिको पहिलो भने होइन। यसअघि सन् 2017 कोइला खाने विस्फोट हुँदा कम्तीमा 42 जनाको मृत्यु भएको थियो। श्रीलंकामा शनिबार सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनको प्रारम्भिक मतगणनामा मार्क्सवादी नेता अनुरा कुमारा दिशा नायिकाले अग्रता कायम गर्नुभएको छ। आज बिहानसम्मको मतगणना अनुसार दिशा नायिकाले 10 लाख भन्दा बढ़ी मत अर्थात 52% मत पाउनुभएको छ। विपक्षी नेता साजिद प्रेमदासा 23.3% मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ भने रणिल विक्रमासिंघे 16% मतका साथ तीसरो स्थानमा रहनु भएको छ। सन् 2022 देखिएको चरम आर्थिक संकटका कारण चलेको आन्दोलनका भरमा तत्कालीन राष्ट्रपति गोटाबाय राजपाक्सेले राजीनामा गरेपछि उहाँको स्थानमा त्यहाँको संसदले रणिल विक्रमासिंघेलाई चयन गरेको थियो। विक्रमासिंघेले राजपाक्सेको पलायन र राजीनामापछि खाली रहेको राष्ट्र प्रमुखको जिम्मेवारी सम्हाल्दै संकटग्रस्त अर्थतन्त्रलाई ट्याङ पल्याउने काम गर्नुभयो थियो। र लेबनानी सशस्त्र समूह हिजबुल्लाह र इजरायल बीच पुनः सीमापार आक्रमण शुरू भएको छ। हमलाका क्रममा हिजबुल्लाह समूहले उत्तरी इजरायलमा रकेटका नयाँ लहरहरू प्रहार गरेको छ भने इजरायली सेनाले दक्षिण लेबनानमा हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। इजरायलले गत शुक्रबार लेबनानको राजधानी बेरूतमा गरेको आक्रमणमा हिजबुल्लाहका 2 जना वरिष्ठ कमाण्डर मारिएको पुष्टि भएपछि दुई पक्षबीच गोलाबारी शुरू भएको हिजबुल्लाहका अधिकारीहरूले बताएका छन्। आक्रमणमा 3 बालिकासहित कम्तीमा 37 जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उता इजरायली सेनाले इरान समर्थित समूहका सैन्य नेताहरूलाई निशाना बनाएर आक्रमण गर्दा 12 वरिष्ठ कमाण्डर सहित 16 हिजबुल्लाह सदस्यको मृत्यु भएको बताइएको छ। संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले लेबनानमा यस हप्ता 37 जनाको ज्यान जाने गरी भएको पेजर र वाकीटकी विस्फोटले अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लंघन गरेको बताएका छन्। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक सुन्नुहोस्। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज अमेरिकाको न्यूयोर्कमा भेटवार्ता हुने। जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्या र हिमालयका एजेण्डालाई COP29 उठान गर्ने विषयमा छलफल। श्रीलंकामा भएको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता अनुराग कुमारा दिशा नायिकको अग्रता र इरानको कोइला खानीमा विस्फोट हुँदा 30 जनाको मृत्यु। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।